अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमलसिन्हा साथमा हुनुहुन्छ विशालजित पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालका विभिन्न क्षेत्रमा रहेका मिडियम प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि कार्यक्रम प्रसारणकै समयमा विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com मा पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। त्यसै गरी संखुवा सभाको पाखरीबास एफएम 104 MHz आइतबार साँझ 6:30 पनि यो कार्यक्रम प्रसारण हुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा पोखराको रेडियो राइट्स नेपाल 105.3 MHz पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio लाइक गरी नियमित जानकारी लिन समेत सक्नुहुन्छ। संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले हरेक 4.5 वर्षको अन्तरालमा मानव अधिकारको समीक्षा गर्नुपर्ने प्रावधान रहेको छ। उक्त प्रावधानलाई विश्वव्यापी आवधिक समीक्षा यूपीआर भनिन्छ। यही प्रावधान अनुरूप स्विजरल्याण्डको जेनेभामा नेपालको मानव अधिकारको विषयमा समीक्षा गरिएको छ। यूपीआरका लागि नेपालको मानव अधिकारको अवस्थाका बारेमा 2 पटक समीक्षा भइसकेको छ। अहिले दोस्रो पटक गरिएको समीक्षाको मध्यावधि समीक्षा गरेर अर्को प्रतिवेदन तयारीका क्रममा यहाँका गैर सरकारी संस्थाहरू जुटेका छन्। यसै सिलसिलामा 2074 साल चैत 22 गते ललितपुरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। आजको कार्यक्रम यूपीआर सम्बन्धी सो कार्यक्रममा विभिन्न व्यक्तिहरूले राख्नुभएको विचारकै सेरोफेरमा केन्द्रित छ। कार्यक्रममा मानव अधिकार सम्बन्धी झापा र बैतडीबाट प्राप्त रिपोर्ट, मनोज गजरेलको प्रस्तुति, मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं। द्वन्दकालीन पीड़ितले उपचार नपाएको सम्बन्धमा झापाबाट सुरेन्द्र भण्डारीले पठाउनु भएको रेडियो रिपोर्टबाट।
10 वर्ष लामो गृह युद्धपछि शान्ति सम्झौता भएको 11 वर्ष बितिसक्दा समेत जनयुद्धका घाइतेले अझै विगतको पीड़ा भुल्न सकेका छैनन्। 2063 साल मंगिर 5 गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो। विरामपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक पटक सरकारमा पुगे पनि जनयुद्धका घाइतेको औषधि उपचार गर्न पार्टीले तदारूकता नदेखाउँदा जनयुद्धका घाइतेले विगतका पीड़ा भुल्न सकेका छैनन्। पाँचथरको हिलिहाङ गाउँपालिका 7 निवासी 31 वर्षीय अनुपा राई,
अब म चाहिँ जनयुद्धमा हिँडेको 58 साल होइन, अब मैले चाहिँ अहिलेसम्म 5 लडाइँ लडे, सोलुखुम्बु अनि भकुण्डे अनि तेस्रो लडाई संघसभाको चैनपुर अनि चौथो सिन्धुलीको भिमान, 5 ओखलढुङ्गा रुम्जाटार, अनि म चाहिँ त्यो तेस्रो लडाइँमा संघसभाको चैनपुरमा चाहिँ इलाका प्रहरीमाथि चाहिँ आक्रमण गर्न जाँदाखेरि त्यहाँनिर चाहिँ बंकरमा चाहिँ अब देश दुश्मनको चाहिँ अब त्यो आक्रमणले माथि बंकरबाट चाहिँ तल एकैचोटि फ्यालेछ मलाई।
ओखलढुङ्गाको कुहिवीर माविमा कक्षा 9 अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनु भएकी अनुपा सेनाले थापेको धरापमा पर्नु भएको थियो। बंकरमा परेपछि उहाँलाई त्यो बेला नै पार्टीले शहीद घोषणा गरेको थियो। तर स्थानीयको सहयोगमा बाँच्न सफल अनुपाले आर्थिक अभावका कारण उपचार गर्न नसक्दा 15 वर्षसम्म शरीरभरि गोलीका छर्रा लिएर कष्टपूर्ण जीवन बिताइरहनु भएको छ। पुनः अनुपराई,
मेरो अब टाउको र घाँटीमा हिजो 4 देखिएको छ होइन, अब छातीको गर्दा देखिएको छैन, तर छातीमा सादा यसरी गर्दा देखिएको छ होइन, त्यो फोक्सोको छेउमा 2 देखिएको हो होइन, गर्मीमा एकदमै पोल्ने होइन, जाडोमा कटकटी खाने, चिसो लाग्ने।
यसअघि उहाँको विषयमा समाचार प्रकाशन गरेपछि अहिले उहाँको बिर्तामोडमा रहेको बीएनसी हस्पिटलले निशुल्क औषधि उपचार शुरू गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले अनुपाको निशुल्क औषधि उपचार शुरू गरेको बताउनुहुन्छ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई।
सामाजिक उत्तरदायित्व अन्तर्गत होइन, हामीले समाजमा यसलाई उत्पीडन भएका जसलाई राज्यले पनि हेरेन, सरकारले पनि हेरेन, ठूला बडा मान्छेले पनि हेरेन, समाजले पनि हेरेन, नहेरे प्राय मान्छेलाई कमसेकम गर्नुपर्छ, अरूलाई पनि गर्नुपर्छ भन्ने हिसाबले मैले चाहिँ यो प्रोसेसलाई अघि बढाएको।
आफैले पढाउने शिक्षक सहित 15 जना साथीहरू एकै पटक माओवादीमा प्रवेश गर्दै युद्धमा होमिनु भएकी अनुपाको बीएनसी हस्पिटलमा टाउकाको जटिल शल्यक्रिया हुँदैछ। माओवादीकी पूर्व लडाकु अनुपा जस्तै अझै पनि समाजमा जनयुद्धका घाइते र बेपत्ता परिवारका सदस्यले सहयोगको अपेक्षा गरिरहेका हुन सक्छन्। तसर्थ त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरूरी देखिन्छ।
अहिले तपाईँले सुन्नुभयो द्वन्दकालीन पीड़ितले उपचार नपाएको सम्बन्धमा राक्षसका लागि झापाबाट सुरेन्द्र भण्डारीले पठाउनु भएको रेडियो रिपोर्ट। अब हामी प्रस्तुत गर्दैछौ छाउपडी कुप्रथाको अभ्यास र यसका असरका सम्बन्धमा बैतडीबाट प्राप्त रेडियो रिपोर्ट।
उहाँ विद्यालयमा गेबट भएर हो भाइ केटी फेन्टो हुनान् भन्नु भएको थियो, तप्नु हुने हो के थाहा सुन्यौ केटी फेन्टो हुनान् छुइ भ्याब भन्नुभएको थियो।
महिनावारी भएको बेला विद्यालय गएपछि छात्रा बेहोस हुने भन्ने कुरा सुनेकोले आफ्ना गाउँका किशोरी विद्यालय नजाने गरेको कुरा सुनाउँदै बैतडीको दोगडा केदार गाउँपालिका वडा नम्बर 6 पञ्जिउन आएका महिला। बैतडीका कतिपय विद्यालयमा महिनावारी भएपछि किशोरीहरू विद्यालय नै जाँदैनन्। विद्यालय जाने बाटोमा देउताको मन्दिर भएपछि देउता रिसाउने भन्दै आफूहरूले 4 दिनसम्म घरमै बस्नु परेको बताउनुहुन्छ सोही ठाउँका सरिता कार्की।
यहाँ देवी देवताहरू छन्, त्यहाँ जानु पर्दैन भन्छन्, तर विद्यालय जाँदा हाम्रो इन्टर्न चलेको बेला हामीले जानु नै पर्छ, त्यो 1 वर्षसम्मको मेहनत खेर जानु भएन, त्यहाँ हामीले जबरजस्ती यिनीहरूले जानु पर्दैन भने नि हामी जाइहाल्छौँ। हामीहरू 4 दिनसम्म जाँदैन, 5 दिन भएपछि जान्छु, त्यो इक्जाम छ भने त्यति बेला जान्छ।
सिटीगाउँ बहुमुखी क्याम्पस नजिकै बेतालेश्वर मन्दिर रहेको छ। पञ्जीनयाबाट सो क्याम्पसमा जाँदा बीच बाटोमा मसानी देउता भएकोले महिनावारी भएको बेला त्यो बाटो पनि हिँड्न नपाइने हुँदा त्यहाँका किशोरीहरू विद्यालय नै जाँदैनन्। पहिलादेखि नै चल्दै आएको चलन अनुसार आफूहरूले पनि घरमै बस्नु परेको बताउनुहुन्छ फेरि सरिता कार्की।
त्यहाँ विद्यालयको बीच बाटो जाने बाटोमा मन्दिरहरू छ, त्यो हामीहरू विश्वास गर्छौँ कि रूढिवादी परम्परामा, त्यही भएर हामी जान्न त्यहाँकाहरूले त केही भनेको छैन, आउनु हुँदैन, तिमीहरू नआऊ, अब छुट्छ के गर्ने त, त्यसपछि साथीहरूबाट त्यो कपी गर्छौ, त्यतिकै 4 दिन महिना।
त्यसो त महिनावारी भएका बेला बैतडीका धेरै जसो गाउँका महिलाहरू शौचालय नै प्रयोग गर्दैनन्। बैतडीको मेलौली नगरपालिका वडा नम्बर 9 का महिला पनि महिनावारी हुँदा शौचालय प्रयोग गर्दैनन् भने गुरुगोठमै बस्ने गरेको बताउनुहुन्छ वडा नम्बर 9 का वडा अध्यक्ष नारद प्रसाद भट्ट।
लगायतका यावदिन अलिअलि यी संस्कारहरू महिलाको सन्दर्भमा रहेको छ, केही हदसम्म अहिले धेरै दूर बस्ने अथवा भैँसीको गाईको गोठमा गएर सुत्ने बस्ने त्यतिसम्मको अवस्था त छैन, तर केही हदसम्म यो संस्कार रहेको छ मैले पाएको अहिलेसम्म।
महिला हिंसाको अर्को रूप मानिने छाउपडी कुप्रथाबाट महिलाहरूले अहिले पनि विभिन्न समस्या झेल्नु परेको छ। यस्ता समस्या रहेको कुप्रथाको अन्त्य गर्नका लागि स्थानीय तहका जनप्रतिनिधि सरोकारवाला सबै एकजुट भएर आवाज नउठाउँदासम्म ग्रामीण स्तरमा जरो गाडेर बसेका यस्ता कुप्रथा सजिलै हट्ने देखिँदैन।
अहिले तपाईँले सुन्नुभयो छाउपडी कुप्रथाको अभ्यास र यसका असरका सम्बन्धमा बैतडीबाट विनोद सिंह विष्टले राक्षसका लागि पठाउनु भएको रेडियो रिपोर्ट।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ विश्वव्यापी आवधिक समीक्षा सम्बन्धी रेडियो सामग्री। संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले हरेक 4.5 वर्षको अन्तरालमा मानवाधिकारको समीक्षा गर्नुपर्ने प्रावधान रहेको छ। उक्त प्रावधानलाई विश्वव्यापी आवधिक समीक्षा यूपीआर भनिन्छ। यही प्रावधान अनुरूप स्विजरल्याण्डको जेनेभामा नेपालको मानवाधिकारको विषयमा समीक्षा गरिएको छ। यूपीआरको 23 औं सेसन अन्तर्गत 2072 साल कार्तिक 18 देखि 20 गतेसम्मको बैठकमा नेपालको मानवाधिकारको समीक्षा गरिएको हो। संयुक्त राष्ट्रसंघीय महासभाले सन् 2006 मानवाधिकार परिषद स्थापना गरेको थियो। त्यसपछि 18 जून 2007 विश्वव्यापी आवधिक समीक्षा यूपीआर संयन्त्र सम्बन्धी विस्तृत स्वरूप प्राप्त गरेको हो। विश्वका सबै सदस्य राष्ट्रहरूको दायित्व र प्रतिबद्धताको कार्यान्वयन अवस्थालाई समीक्षा गर्ने काम यही परिषदले गर्ने गर्छ। सबै राष्ट्रको मानवाधिकार सम्बन्धी दायित्व र प्रतिबद्धताहरू कार्यान्वयनको समीक्षा गर्नु नै यूपीआरको मूल उद्देश्य हो। सबै राष्ट्रहरूलाई समान व्यवहार गरी राज्य र अन्य सरकारवालाहरूद्वारा तयार पारिएको प्रतिवेदनका आधारमा मानवाधिकारको अवस्था सुधारका लागि राज्यलाई सुझाव पेश गर्नु यूपीआरको अर्को उद्देश्य हो। विश्वव्यापी आवधिक समीक्षा 2015 लागि नेपालका तर्फबाट 295 नागरिक समाज सम्मिलित गैर सरकारी संस्थाको सञ्जाल नेपालले प्रतिवेदन तयार पारी पेश गरेको थियो। अहिले उक्त समयमा नेपाललाई प्राप्त सुझावको कार्यान्वयन अवस्थाको मध्यावधि समीक्षाको काम भइरहेको छ। मध्यावधि समीक्षामा पाइएका तथ्यहरूका बारेमा आगामी मेमा परिषदमा छलफल हुनेछ। संविधान, संक्रमणकालीन न्याय, दण्डहीनता र विधिको शासन जस्ता विषयमा नेपाललाई सुझाव आएको थियो। त्यसै गरी यातना, गैर न्यायिक हत्या तथा बलात् बेपत्ता, लैंगिक समानता र अभिभेद, बाल अधिकार, राष्ट्रिय मानवाधिकार संस्था, मानवाधिकार रक्षक, अन्तर्राष्ट्रिय सन्धिहरूको अनुमोदनको विषयमा सुझाव थियो। नेपालका लागि प्राप्त 195 सुझावहरू मध्ये 152 सुझावलाई स्वीकार गर्ने र 43 सुझाव स्मरणमा राख्ने भनी नेपाल सरकारले प्रतिबद्धता जनाएको थियो। विश्वव्यापी आवधिक समीक्षाका लागि गैर सरकारी संस्थाको सञ्जाल नेपालको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकमा छ। इन्सेकका अध्यक्ष सुबोधराज प्याखुरेलले यूपीआर प्रतिवेदनमाथि प्राप्त सुझावहरू कार्यान्वयन गर्न नेपाल सरकारका साथै संवैधानिक निकाय, राष्ट्रिय मानवाधिकार आयोग, गैर सरकारी संस्थाहरू र नागरिक समाजको महत्वपूर्ण भूमिका र सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रस्तुत छ चैत 22 गते ललितपुरमा आयोजित यूपीआरको राष्ट्रिय कार्यशाला बैठकमा विभिन्न व्यक्तिहरूले व्यक्त गर्नुभएको विचार। सबैभन्दा पहिला यूपीआरका लागि गैर सरकारी संस्थाहरूको सञ्जालको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल।
यो रिभ्यू कुनै एउटा मात्रै सन्धिसँग गाँसिएर बस्दैन। दोस्रो कुरो, सम्बन्धित देश कुनै ह्युमन राइट ट्रिटीको पक्ष राष्ट्र होस् अथवा नहोस्, त्यसका आधारमा पनि त्यो देशको मानवाधिकारको स्थितिको रिभ्यू गरिन्छ, समीक्षा गरिन्छ। त्यसरी हेर्दाखेरि यो चाहिँ एउटा पोलिटिकल डकुमेन्ट पनि हो। यूपीआर को डकुमेन्ट राम्ररी हामीले हेर्यौं भने सम्बन्धित देशले मानवाधिकारको विभिन्न क्षेत्रको सुधार गर्नको लागि के कस्ता कदम लिएको छ, कस्तो कदम लिनु अनिवार्य छ भन्ने कुरा त्यो यूपीआर को अब्जर्भेसन रिपोर्टले देखाउँछ। व्यक्तिगत रूपमा मलाई के लाग्छ भने आउँदा वर्षहरूमा विस्तारै ह्युमन राइट ट्रिटी बडीजको भन्दा पनि यूपीआरमा फोकस बढ्दै जानेछ र अन्तत संयुक्त राष्ट्रसंघले यूपीआरलाई नै मुख्य फोकसमा राख्नेछ। यसको राम्रो पक्ष पनि छ। राम्रो पक्ष यो छ कि यूपीआरभित्र सिंगै स्टेटको मानवाधिकार प्रतिको प्रतिबद्धता र त्यसका कार्यक्रमहरू प्रोग्रामेटिक पनि हुन्छ, कमिटमेन्ट पनि हुन्छ, दुवै चीजको इभ्यालुएसन गर्ने त्यहाँ वातावरण छ। हामी सिभिल सोसाइटीका मान्छेहरू स्वाभाविक रूपमा एक तह अवेरनेस भएका मान्छेहरू हौं, चेतनशील मान्छे हौं। आम नागरिकको तुलनामा हामीले 7 प्रदेशमा कन्सल्टेशन गर्यौं, धेरै जिल्लामा पनि गर्यौं। निरन्तर तपाईँहरूले देख्न भएको छ व्यक्तिगत रूपमा हाम्रा कतिपय साथीहरू आर्टिकल लेखिरहनुहुन्छ, अपडेट उहाँहरूको मीडियामा आइरहन्छ, हामी इन्टरभ्यू दिइरहन्छौं, सार्वजनिक गरिरहन्छौं। तर जतिसुकै हामीले कुरा गरे तापनि हाम्रो इफोर्ट, हाम्रो मेहनतका कारणले हामीले जुन सोसियल अवेरनेस, सामाजिक जागरण जुन हामीहरूले जगाइरहेका हुन्छौं, त्यो सामाजिक जागरणले पोलिटिकल अवेरनेसको रूपमा आफूलाई स्थापित नगरुन्जेलसम्म हामीले चाहेको सुधारहरू प्राप्त गर्न गाह्रो हुन्छ। यो बेलामा हाम्रो मुख्य भूमिका चाहिँ के हो भने कन्स्टिट्युसनको प्रोग्रेसिभ इम्प्लिमेन्टेशन, त्यसको लागि मानसिक रूपमा त्यसका एक्टरहरू पोलिटिकल पार्टीहरूलाई तयार गर्ने हो र त्यो पोलिटिकल पार्टीहरू त्यति बेला मात्रै तयार हुन्छन् जब सोसियल अवेरनेसले त्यसलाई पुस गर्छ, ठेल्छ। होइन भने लिपापोती हुन्छ, यताउति हुन्छ, लिप सर्भिस होला, काममा त्यो हामी सफल हुन सक्दैनौ। र अहिले हाम्रो लागि यो चाहिँ एकदम अवसरयुक्त समय हो, किनभने संविधान नयाँ छ, यसको इन्टरप्रिटेशन गर्ने हामीसँग अवसर छ। कन्स्टिट्युसनल नेशनल इन्स्टिट्युसन्सहरू स्थापित भएका छन्, उनीहरूले ठ्याक्कै नयाँ प्रेसिडेन्स, नयाँ नजिर स्थापना गर्ने अवसर मिल्या छ। यो बेलामा यूपीआरमा हामीहरूले भाग लिँदाखेरि पनि त्यही हिसाबले एकातिर हाम्रो देशमा के कस्ता इन्भाइरोमेन्ट पोजिटिभ बनेका छन् र त्यसलाई प्राप्त गर्नको लागि हाम्रो इफोर्टहरू के हुन्छ, त्यसमा बटलनेक चाहिँ के हो। अब गाली गर्ने हो भने त भएन भन्न त जति पनि सकिन्छ नि, के भएन, त्यो मात्रैको फेहरिस्त दर्ज गर्नको लागि त हामी चाहिँदै चाहिँदैन।
राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य मोहना अन्सारी,
We believe the UPR is one of the most important mechanism to improve human rights situation of the country. NHRC as a constitutional right body has been monitoring the process closely while promoting human rights in the country. In general, member states have not strongly follow up on their recommendation, which the government of Nepal has accepted. I would like to mention a couple of potential reasons for low implementation of the recommendations. Firstly, we have to situate the UPR in the phase that we are living through in Nepal. Peace that followed signing of CPA in November 2006 dramatically reduced protection crisis that we live through during 1996-2006 war. Some conflict-related violations were almost eliminated. Extrajudicial executions and disappearance almost ceased, although there have been several renewed spams on ISAE over the past decade, as documented by various international and domestic institutions.
कार्यक्रममा सिजबका अध्यक्ष समेत रहनुभएका सिबिन अध्यक्ष बाल अधिकार कर्मी माधव प्रधानले भन्नुभयो,
युपीआरमा दिएको सुझावहरू 50 भन्दा बढी चाहिँ बाल बालिकासँग सम्बन्धित छन्। यो कुरामा जुन कार्ययोजनामा लानलाई चाहिँ हामीले चाहिँ राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ राम्रो सहयोग गरेका छ। यसलाई चाहिँ हामीले स्थानीय लेभलसम्म कार्यान्वयन गर्नको लागि चाहिँ ट्रान्जिसनल टाइम छ। बाल बालिका सवालमा चाहिँ हामी एकदमै सँगसँगै लागेनौं र यो कुरालाई चाहिँ एड्रेस गर्न हिँडेनौं भनेदेखि यो कुरा चाहिँ दिएको सुझावलाई चाहिँ साँच्चै कार्यान्वयन गर्नको लागि चाहिँ असम्भव देखिएको हुनाले यसमा लागिरहनु पर्ने स्थिति भएको हुनाले यहाँ हामी सबै लाग्नु पर्दछ। जुन यो हाम्रो यो कन्सल्टेसन बालबालिकाको सवालमा चाहिँ हामीलाई चाहिँ जस्तो सेभ द चिल्ड्रेन प्लान वर्ल्ड भिजनले चाहिँ सहयोग गर्नुभएको थियो, त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु। यो जुन यो कन्सल्टेसनमा हामी साथसाथै छौं र बालबालिकाहरूले पनि आफ्नो कुराहरू उहाँले एकदम स्ट्रङ रूपमा सुझावहरू दिनुभएको छ, यो पनि हामी छलफलमा ल्याउँछौ स्थानीय लेभलमा साँच्चीकै कार्यान्वयन गर्नको लागि, किनकि उहाँहरूलाई फिल गराउनु पर्यो। यदि हामी लागेनौँ भनेदेखि यो कुराहरू चाहिँ ओझेलमा पर्न सक्छ।
उक्त कार्यक्रममा यूपीआर इन्फोका कार्यक्रम व्यवस्थापक ह्यान्स फ्रिडल्यान्डले भन्नुभयो,
द युनिभर्सल पेरियोडिक रिभ्यू इज एन इम्पोर्टेन्ट ह्युमन राइट्स मेकानिजम। It is the only global human rights mechanism in which all United Member States participate to have their respective human rights records scrutinized. And it's the only review which encompasses all human rights. So it's unique in these two aspects. In the first UPR cycle, 50% of recommendations were either fully or partially implemented already halfway between reviews. So this is first-hand evidence that the UPR has the power to deliver on its promise of improved human rights enjoyment at the national level.
कार्यक्रममा अधिवक्ता एवं अभियन्ता कपिल अर्याल युपीआरका सम्बन्धमा भन्नुहुन्छ,
नेपालको पहिलो फेजको युपीआर रिभ्यू अथवा विश्वव्यापी आवधिक समीक्षा भएको चाहिँ 2011 हो र यसको नाम नै के छ भने आवधिक रूपमा यो साइक्लिक बेसिसमा भइरहन्छ। यो संसारका 193 देशको रिभ्यू हुन्छ, धनी गरिब पावरफुल पावरलेस जे जति जस्ता देश छन् सबैको रिभ्यू हुन्छ। यसको चाहिँ के भने संसारभरि नै मानवाधिकारको अवस्था के छ, त्यो देशले मानवाधिकारलाई के कस्तो गरिरहेको छ, त्यो देशको मानवाधिकार प्रोटेक्सन गर्नको लागि स्ट्रेन्थ के हो, कहाँ कहाँ च्यालेन्जेस छ, इन्टरनेसनल कोअपरेसनलाई कसरी लिएर उसले बेटर प्रोटेक्सन गर्न सक्छ ह्युमन राइट्सको भन्ने हिसाबले यो डेभलप गरिएको हो। दोस्रो आवधिक समीक्षामा नेपाललाई जे जस्ता रिकमेन्डेसनहरू सिफारिसहरू आएका थिए त्यसको नेपालले कति पालना गर्यो कति पालना गरेको छैन भन्ने हिसाबले हामीहरूले एउटा अध्ययन गरेका छौँ। नेपालको 2015 November 4 रिभ्यू भएको थियो, नेपालको त्यो बेलाको तत्कालीन परराष्ट्र मन्त्री कमल थापाले प्रेजेन्टेसन गर्नुभएको थियो नेपालको तर्फबाट, र नेपाललाई जम्मा 195 सिफारिसहरू आएका थिए। 195 सिफारिसहरूमध्ये नेपालले 152 एक्सेप्ट गर्यो, हुन्छ हामी यसलाई सपोर्ट गर्छौँ हामी यसलाई पालना गर्छौँ भनेर मान्यो। र त्यसको प्रक्रियामा के हुन्छ भने यदि आफूले त्यसलाई पालना गर्न सक्ने क्षमता छैन हामी अहिले तत्काल गर्न सक्दैनौँ भन्ने कुनै देशलाई लाग्छ भने उसले के भन्न सक्छ भने मैले यसलाई नोट गरे तर अहिले तत्काल चाहिँ म यसलाई पालना गर्न सक्दिनँ भनेकै हो आखिर। तर त्यो रिजेक्सन चाहिँ होइन, युएनको भाषामा चाहिँ त्यसलाई नोटेड भन्ने चलन छ, त्यसलाई रिजेक्टेड भन्ने भाषा प्रयोग गर्दैन। अनि त्यसको अब नेपाल कन्टेक्स्टमा के भयो भने 152 एक्सेप्ट गर्यो, 43 वटालाई चाहिँ नोट गर्यो। नेपालले जति स्वीकार गर्यो त्यसको अवस्था के छ, 195 वटा नै सिफारिसको कार्यान्वयनको अवस्था के छ भनेर अध्ययन गरिरहेको अवस्था हो यो। यो अध्ययन गर्ने क्रममा मोरङ, जनकपुर, पोखरा, दाङ, सुर्खेत, धनगढ़ी र काठमाडौँमा सातै प्रोभिन्समा यो कन्सल्टेसन मिटिङहरू गर्यौं र यो कन्सल्टेसन मिटिङहरूमा यो राष्ट्रिय मानवाधिकार आयोगका प्रतिनिधिहरू, गभर्मेन्टका प्रतिनिधिहरू, सेक्सुअल माइनोरिटिज, रिलिजियस माइनोरिटिज, दलित, मधेसी कम्युनिटीको प्रतिनिधिहरू, इन्डिजिनियस कम्युनिटीको प्रतिनिधिहरू, जर्नलिस्ट, लयर्स, यो मुक्त कमैयाहरू अनि बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू, त्यहाँ बालबालिकाहरूसँग पनि हामीले कन्सल्टेसन गर्यौं। यसलाई ब्रोडर कन्सल्टेसनबाट सबैको भोइस यसमा आओस् भन्ने हिसाबले यो काम गरिएको छ।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार नाट्य श्रृंखला धरती आकाश, लेखन तथा निर्देशन मनोज गजुरेल।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बरबारी हामी सबै जना।
त्यो मान्छे आज आउँदैन बैठकमा, होइन त डुब्ली भाउ?
काठमाडौँ गएको मान्छे आउँछ दाजी, अझै एक हप्तासम्म आउँदैन।
ले हेर, त्यही भएर नयाँ मान्छेलाई यो हाम्रो संस्थामा मानव अधिकारको काम गर्ने ठाउँमा कुरो नबुझी नचिनी राख्नुहुन्न भनेको, खत्तम भएन त। अब
कस्तो कुरा गरे होला दाजीले, काठमाडौँ जाँदैमा मान्छे खत्तम हुने भए त्यहाँ गएका सांसद, मन्त्री, नेता, जनता सबै बर्बाद हुनुपर्ने नि। खोइ काठमाडौँमा बस्ने मान्छेहरू ठिक ठिकै छन् त।
त्यो त मान्छे हेरेर हुन्छ नि बाउ, खत्तमको न खत्तमको भन्ने कुरा। अनि तिमीले संस्थामा ल्याएको त्यो तिम्रो साथीको नाम के रे?
उसको नाम लक्ष्मण
हो। त्यो लक्ष्मण भन्ने केटो मलाई त त्यही बेला लागेको थियो यो अधिकार कर्मी हुने छाडका छैन भनेर। अहिले हेर त, यहाँ चाहिँ नि कामको चटारो छ, अब ऊ चाहिँ काठमाडौँतिर घुम्न निस्किएछ।
दाजु पनि कुरै नबुझी कहानी बनाउनु हुँदो रहेछ। त्यो भाइ घुम्न गएको हो त?
अनि घुम्न गएको होइन भने के घुमाउन गएको हो त? घुमेर घुमाएर मानव अधिकारको रक्षा हुन्छ? झन् बुझ झन् कठिन।
कुरै नबुझी घुम्न र घुमाउन गएको भन्न त मिलेन नि दाजु। ओ मिरोज।
हजुर, आउँदैछु है, आउँदैछु।
मिरोजलाई सोध्नुहोस्, जाने बेलामा उसैले गाडी चढाएर पठाएको।
नमस्कार है मायानाथ दाजी, डुब्ली दाई, दुवैलाई
नमस्कार। बाउ नमस्कार, अनि ठुलो मान्छे भएस, देश हाँक्ने ड्राइभर भनेस।
ए मिरोज, दाजीलाई भन्देऊ त, लक्ष्मण किन काठमाडौँ गएको?
युवा सञ्जालको तर्फबाट बैठकमा गएको रे। खै पिपिआर कि युपिआर के भन्दै थिए?
पिपिआर होइन, युपिआर। युपिआर को बैठकमा गएको ऊ, तपाईँलाई फोन गर्दा उठेन, मसँगै सल्लाह गरेर गएको।
ए बल्ल पो याद आए त, भुसुक्कै बिर्सेछु, पिपिआर होइन भाउ, युपिआर को बैठकमा। म पनि त जानु पर्ने थियो नि, औ काममा अल्झेर भुसुक्कै बिर्सेछु। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
यो डिपिआर थाहा थियो, भिसिआर थाहा थियो, अनि युपिआर भनेको चाहिँ पहिलोपल्ट सुन्दैछु त म।
यसो के भाउ, युपिआर भनेको चाहिँ मानव अधिकार सम्बन्धी आवधिक समीक्षा हो। कुरो बुझ्यो भाउ?
कहाँ बुझ्नु, पुरै त्यो साहित्यमा भन्छ नि अमूर्त कविता हो, त्यस्तै लाग्यो यो आवधिक समस्या भन्ने कुरो। मिरोजले बुझ्यौ?
बुझ्न त अलिअलि बुझियो, पुरै बुझ्न मलाई नि अप्ठ्यारै भयो।
कुरो सुन भाउ, आवधिक समीक्षा भनेको कुनै निश्चित अवधिमा विश्वभरि मानव अधिकारको अवस्था कस्तो रह्यो, बिग्रिया छ कि सप्रिया छ, बिग्रिया भए कसरी बनाउने भन्ने बारेमा विश्वभरिका गैर सरकारी संस्थाका प्रतिनिधिहरूको भेला हो। अनि यो भेला चाहिँ यसपटक स्विजरल्यान्डको जेनेभा भन्ने नगरपालिकामा सम्पन्न भयो।
जेनेभा नगरपालिका होइन हो दाजी, जेनेभा सहर भन्नुहोस् न।
त्यही त भनेको नि।
ए विदेश घुम्ने मौका पाएको रहेछ अनि पो चुपचाप हिँडेको रहेछ त, हामीलाई कुरो नबुझाइकन।
के कहाँ हामीलाई कुरो नबुझाइकन स्विजरल्यान्ड गएको भन्ठाने हो कि क्या हो? लक्ष्यमण त काठमाडौँसम्म मात्र गएको, स्विजरल्यान्डमा त अस्ति कार्यक्रम भइसक्यो।
अनि यो मानव अधिकारमा लागेर विदेश नघुमेको चाहिँ मै मात्र हो कि क्या हो?
ल मेरै त पालो आएको छैन।
अरे झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन। यहाँ सुन्न बाबुहरू, गैर सरकारी संस्थामा काम गर्नु भनेको विदेश भ्रमण गर्न, भत्ता पचाउन, मनोरञ्जन लिन मात्रै होइन, जनतालाई सचेत गराउन, राज्य र विश्वलाई शान्तिको पक्षमा लाग्न, दबाव दिन का लागि चाहिँ नि लाग्ने हो यस्तो संस्थामा। बाबुहरूको यो भ्रम चाहिँ तुरन्त हटाउनु पर्यो।
त्यो त तपाईँ र मेरो कुरो हो दाजी, हिजो शान्तपुरमा समाचार देख्नु भएन?
खोइ कुन चाहिँ समाचार हो, देख्न त थुप्रै देख्यो।
जनचेतनाका लागि आएको पैसा विदेश भ्रमण गरेर सिद्धियो अरे।
विदेशको कुरा छोड्नुहोस् न, पल्लो गाउँमा छुवाछुत विरुद्धको अभियान गर्न पैसा आएको रहेछ, पिकनिक खाएर सिद्ध्या छन्। हामी मात्र सोझो हो के?
यो एनजिओ आइएनजिओ मा लाग्नु भनेको पैसा कमाउन, विदेश घुम्न, रमाइलो गर्न मात्रै हो भन्ने आरोप आइरहेको छ है दाजी, होस गर्नुहोस्।
यसो छ नि बाबु, यसलाई आरोप मात्रै भन्ने होइन, यो त कतिपय ठाउँमा पुष्टि पनि भएको छ, तर समग्र गैर सरकारी क्षेत्र त्यस्तो छ। अब भन्नु चाहिँ गलत हो, हेक्का राखेर बोल्नु पर्छ के भाउ?
दाजीको यो कुरा चाहिँ मन पर्यो है, कम्तीमा हामीले त मानव अधिकार अभियानको बदनाम गरेका छैनौ नि।
त्यही त, आफू भलो त जगत भलो, आफू गोरु त जगत भलो।
डाइलग फेरि दोहोर्याउनुहोस् त दाजी, आफू भलो त के रे के रे?
फिल्मको डाइलग हो र दोहोर्याउनलाई?
दोहोर्याउनु न, मजा आयो के?
आफू भलो त जगत भलो, आफू गोरु त जगत हालो भन्नाले मानव अधिकार आन्दोलनलाई पैसा कमाउने माध्यम बनाइयो भने जगतले गोरु चुटाई चुट्छ, अब निस्वार्थ तरिकाले समाज सेवाको रूपमा लियो भने आफू पनि भलो जगत पनि भलो।
मलाई चाहिँ गोरु भन्नु छैन, मानव अधिकारका नाममा बदनाम भएन र?
लक्ष्मण पनि सच्चा मनले नै त्यो बैठकमा गए जस्तो लाग्यो, हामीले कसैले यस्तो आरोप लाउनु हुँदैन है।
अब आरोप चाहिँ लाउनु भन्न भयो, तर खबरदारी र सचेतनता चाहिँ फैलाइरहनु पर्छ, नत्र फेरि मानव अधिकार कानुनी राज्यका लागि लडिरहेका मानव अधिकार कर्मी नै गनाउन थाले भने अब यो देशबाट मानव अधिकारको स्थिति झन् बुझो झन् कठिन, बुझो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। उपभोक्ताको हकको सुनिश्चितता संविधानको धारा कतिले गर्छ? प्रश्न फेरि एकपटक, उपभोक्ताको हकको सुनिश्चितता संविधानको धारा कतिले गर्छ? यो प्रश्नको सही जवाफ चैत महिनाको मसान्तसम्म इन्सेको ठेगानामा आइसक्नु पर्नेछ। तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, इमेल गर्न radio.insec@gmail.com वा 01-5-21-87-70 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्ने छैनौ। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न पर्ने नबिर्सनुहोला। चैत महिनाको विजेता हामी 2075 साल वैशाख महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्छौ। तपाईँ www.facebook.com/insecradio लाइक गरी विस्तृत जानकारी प्राप्त गर्न तथा कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। तपाईँ यसै पेज मार्फत पनि मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी बन्न सक्नुहुन्छ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।